بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین. پروگرام صبح زندگی میں بہت بہت خوش آمدید کہتا ہوں, صبح خیر کہتا ہوں آپ کو. امید کرتا ہوں کہ آپ لوگ بالکل خیر خیریت سے ہوں گے اور آپ لوگوں نے اپنی صبح کا آغاز اللہ تعالیٰ کے خوبصورت اور بابرکت نام سے کر لیا ہوگا. آپ کی خدمت میں بھی سلام عرض کرتا ہوں.
وعلیکم السلام خرم, اور اپنے بہت ہی عزیز ناظرین کی خدمت میں بھی میں سلام عرض کرتا ہوں. اور صبح کو آپ لوگوں نے اٹھ کے یہ پروگرام دیکھنا شروع کیا ہے, بہت بہت شکریہ آپ کا. صبح کو اٹھنا بہت مشکل ہوتا ہے, میں جانتا ہوں بہت اچھی طرح سے. تو آج کا بھی پروگرام ہم لوگ انشاءاللہ شروع کریں گے ایک حدیث سے, تاکہ اپنے دن کا آغاز ایک پربرکت طریقے سے کر سکیں. تو ملاحظہ فرمائیے یہ حدیث, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے اور تفصیلات بتائیں گے.
بسم اللہ الرحمن الرحیم. امیر المومنین حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام کا ارشاد گرامی ہے, سب سے زیادہ بدبخت اور ناتواں شخص وہ ہے جو کسی کو اپنا دوست نہ بنا سکا ہو, اور اس سے بھی زیادہ کمزور اور بدبخت وہ ہے جو دوست بنانے کے بعد اس کو کھو دے.
جی ناظرین, ایک بار پھر پروگرام صبح زندگی میں آپ کو خوش آمدید کہتا ہوں, اور مولا کائنات امیر المومنین حضرت علی علیہ السلام کی حدیث آپ لوگوں نے ملاحظہ فرمائی. امید ہے کہ آپ لوگوں کے لیے مفید ثابت ہوگی. میں یہ بتاتا چلوں, facebook.com/sutmorningshow ہمارے فیس بک کا جو صفحہ ہے اس کا ایڈریس ہے. آپ لوگ کوئی بات بھی ہمارے ساتھ شیئر کرنا چاہیں, کوئی بات کہنا چاہیں, ہمارے ہفتے کے موضوع کے بارے میں سوال پوچھنا چاہیں, ہم آپ کی خدمت میں حاضر ہیں. ہفتے کے موضوع کا میں بتاتا چلوں حسن, ہمارا ہفتے کا موضوع جو ہے وہ چل رہا ہے انٹرنیٹ کا زمانہ ہے, اور انٹرنیٹ کا زمانہ جو ہے اس میں کیا مشکلات ہمیں دیکھنے کو مل رہی ہیں,
ایک دو ہوں تو بتائیں.
بالکل, اور کیا اس کے فوائد بھی, بارہ فوائد بھی ہیں اس میں کوئی شک نہیں ہے. وہ اس موضوع پہ ہم جو ہے اس ہفتے جو ہے بات کر رہے ہیں, اور انشاءاللہ آپ بھی ہمارا ساتھ دیں گے.
تو سب سے پہلے ہم آپ کو بتاتے چلیں کہ اسٹوڈیو میں ہمارے مہمان ہوں گے, یہیں تہران اسٹوڈیو یہیں پر ہمارے مہمان ہوں گے جو تھوڑی دیر میں آئیں گے اسٹوڈیو میں, یوسف رضوی صاحب, اور انشاءاللہ ان سے ہم لوگ اسی سلسلے میں گفتگو کریں گے. وہ میڈیا کے ماہر ہیں, اور ہم لوگوں نے اسلام آباد اسٹوڈیو میں بھی دعوت دی ایک بہت ہی عزیز مہمان کو, خرم کے بارے میں.
بالکل, ظہیر حسین صاحب ہمارے ساتھ جو ہے اسلام آباد اسٹوڈیو سے ہمیں پروگرام میں جوائن کریں گے, اور صحافی ہیں, ان سے بھی انشاءاللہ ہم لوگ بات کریں گے انٹرنیٹ کے فوائد اور نقصانات اور اس کے اثرات ہمارے معاشرے پر کیا پڑ رہے ہیں, اس سلسلے میں ان سے انشاءاللہ بات کریں گے. تو ابھی حسن آپ کہاں لے کے جا رہے ہیں ہمیں؟
ابھی ہم لوگ چلیں گے سیب صاحبہ کے پاس, جو ہم لوگوں کو بتائیں گی تربوز کے فوائد کے بارے میں.
ناظرین السلام علیکم, ہم آپ کی خدمت میں تربوز لے کے حاضر ہوئے ہیں. جی ہاں, تربوز موٹے چھلکے والا ایسا پھل جس کے سائز مختلف ہوتے ہیں. اس کے چھلکے کا رنگ ہلکا پیلا, ہلکا یا گہرا ہرا, اور کبھی کبھی دھاری دار ہوتا ہے. اندر موجود گودے کا رنگ لال, گلابی یا سفید ہوتا ہے. اس میں ہلکی خوشبو ہوتی ہے. گرم علاقوں میں گرمیوں کے موسم میں اس کا استعمال بہت زیادہ ہوتا ہے. اس میں پانی کی مقدار کل وزن کا 90% ہوتی ہے, اس لیے پیاس دور کرنے میں یہ بہت مؤثر ہوتا ہے. کسی بھی اور پھل میں اتنا زیادہ پانی نہیں ہوتا. تربوز میں وٹامن سی, وٹامن اے, بیٹا کیروٹین اور لیکوپین موجود ہوتا ہے, اسی لیے یہ اسٹریس, سگریٹ نوشی, ماحول کی آلودگی اور دواؤں سے جسم کو پہنچنے والے نقصانات کی تلافی کر دیتا ہے. تربوز کے رنگ کی سرخی جس کیمیائی مادے کی وجہ سے وجود میں آتی ہے, وہ بہت ہی قوی اینٹی آکسیڈنٹ ہوتا ہے. یہ مادہ جسم کے مختلف حصوں میں پہنچ کر فری ریڈیکلز کو بے اثر بنا دیتا ہے. یہ فری ریڈیکلز دراصل وہ مالیکیولز ہیں جو جسم کے بہت سے ٹیشوز کو تباہ کر دیتے ہیں. ایک گلاس تربوز کا رس وٹامن سی کی جسم کی روزانہ کی جو ضرورت ہوتی ہے اس کا 20% حصہ, اور وٹامن اے کی روزانہ کی ضرورت کا 14% حصہ پورا کر دیتا ہے. جسم کو توانائی دینے کے لیے ضروری بی گروہ کے وٹامن بھی تربوز میں موجود ہوتے ہیں۔ یہ وٹامن B1، B5 اور B6 کا سرچشمہ ہوتا ہے۔ اس پھل میں بایوٹین اور میگنیزیم، پوٹیشیم اور فائبر بھی پایا جاتا ہے۔ تربوز میں پانی تو بہت زیادہ ہوتا ہے لیکن انرجی کم ہوتی ہے۔ صحت کے لیے اسے بہت مفید پھل مانا جاتا ہے۔
آپ کی خدمت میں حاضر ہیں پروگرام صبح زندگی کے ساتھ۔ ناظرین، وقت ہوا ہے گفتگو کے سیگمنٹ کا اور ہم لوگ چلیں گے حسن کی طرف تاکہ حسن جو ہے گفتگو کے سیگمنٹ کو شروع کر سکیں۔ جی حسن،
بہت بہت شکریہ خرم۔ ناظرین، آپ ایک تو آپ کی خدمت میں میں پھر سے سلام عرض کرتا ہوں۔ جو لوگ ابھی سے انہوں نے دیکھنا شروع کیا ہے، ہم لوگوں کے اسٹوڈیو میں یہاں پر مہمان ہیں یوسف رضا صاحب اور خرم بھائی، آپ بتائیں گے وہاں پہ
ہمارے ساتھ جو ہے ظہیر حسین صاحب جو اسکائپ پہ موجود ہیں۔ میں ظہیر حسین صاحب کی خدمت میں سلام عرض کرتا ہوں، شکریہ ادا کرتا ہوں کہ آپ جو ہے ہمارے پروگرام کو آپ نے وقت دیا۔
وعلیکم السلام، میری طرف سے آپ کو خرم بھائی اور ایران میں جو بھی لوگ سن رہے ہیں ان کو سلام ہو۔
بہت شکریہ ادا کرتا ہوں ظہیر حسین صاحب۔ آپ صحافی ہیں، انشاءاللہ آپ سے جو ہے انٹرنیٹ کے متعلق ہم لوگ گفتگو کریں گے، لیکن پہلے ہم جائیں گے حسن کے پاس تاکہ حسن جو ہے گفتگو کا آغاز کر سکیں۔ جی حسن،
بہت بہت شکریہ۔ جیسا کہ میں نے آپ کی خدمت میں عرض کیا ناظرین، یوسف رضوی صاحب اس وقت ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں۔ ہفتے کا موضوع ہم لوگوں کو چل رہا ہے انٹرنیٹ، کہاں سے شروع ہوا ہے، کیا بلائی ہے، اور اس میں ہم لوگوں کو بہت زیادہ پریشانیاں پیش آ رہی ہیں۔ لوگ گھنٹوں گھنٹوں لگا دیتے ہیں اس کے اوپر، ایک بار بیٹھ گیا تو پھر بس، یا مختلف تشدد کے ذریعے اٹھایا جا سکتا ہے۔ چلتے ہیں ہم لوگ یوسف بھائی کے پاس اور دیکھتے ہیں کہ وہ اس کے بارے میں کیا کہیں گے۔ آپ کی خدمت میں سلام عرض کرتا ہوں۔
وعلیکم السلام، بہت بہت شکریہ حسن دوبارہ دعوت دینے کا،
بہت بہت شکریہ۔
انٹرنیٹ، جیسے کہ آپ نے بتایا کہ اب لوگ تشدد سے پہلے اٹھتے نہیں ہیں، بالکل ایسے ہی ہے کہ سنڈروم سا بن گیا، ایک بیماری سی بن گئی اور ہم سب ایڈکٹ ہو گئے ہیں اس کے۔ اچھا، اس پہ پہلے تھوڑی سی بات کرتے ہیں کہ یہ کہاں سے آیا، کب شروع ہوا۔ 1969 وہ سال ہے کہ جب اس پہ کام ہونا سٹارٹ ہوا تھا امریکہ کے اندر، یو ایس کے اندر اس پہ کام سٹارٹ ہوا، اور شروع میں انہوں نے انیشلی کوئی 2-3-4 یونیورسٹیز تھیں جن کو انہوں نے کنیکٹ کیا آپس میں، ایک نیٹ ورک بنایا اور اس پہ انہوں نے ٹیسٹ اینڈ ٹرائل بیسس پہ اس کو استعمال کرتے رہے، اور 1980s میں، مڈ 1980s میں جا کے یہ پھر پبلک کے لیے اوپن ہو گیا تھا۔ 1980s کے بعد یعنی پھر پیدر پہ جو ہیں بہت ساری جو ہیں ڈیولپمنٹس ہوتی رہیں، بڑے بڑے نام جو ہیں وہ انٹرنیٹ کی دنیا میں آتے رہے۔ مثلاً سب سے بڑی، ایک جو بڑا بریک تھرو ملا وہ یہ ملا کہ 1995 میں آن لائن ٹرانزیکشن، جس کو آپ کہتے ہیں کہ آپ پیمنٹ کر سکتے ہیں آن لائن، آپ پیسے دے سکتے ہیں، چیز خرید سکتے ہیں، 1995 میں یہ جو ہے مارکا سر ہوا تھا،
20 سال پہلے
جناب۔ تو یہ 1995 میں کام ہو گیا، اس کے بعد تو پھر بہت زیادہ ایک نیا ایک انقلاب آ گیا اس دنیا کے اندر۔ پھر گریجولی جو ہے اس کی اویئرنیس بڑھتی رہی آہستہ آہستہ تدریجن، اور آپ دیکھتے ہیں کہ اس کے بعد 1998 کے اندر جو ہے وہ گوگل آ گیا، 1995 کے اندر ایک اور بہت بڑی کمپنی ہاٹ میل آ گئی جو کہ آپ کو ای میل سروسز پرووائڈ کرتی، 1998 میں گوگل ایک بہت بڑا سرچ انجن آ گیا۔ اس کے بعد 2001 کے اندر جو ہے وہ ایک بڑا اوپن سورس، جس کو آپ کہتے ہیں ایک جو ہے انسائیکلوپیڈیا، وکیپیڈیا کے نام سے وہ آ جاتا ہے۔ پھر اس کے بعد یعنی پھر جو ہے آپ دیکھتے ہیں گریجولی بہت زیادہ یہ عوام میں مقبولیت حاصل کرتی جاتی ہے انٹرنیٹ، اور صرف نہ کہ ویسٹرن ورلڈ کے اندر، صرف مغربی دنیا میں نہیں بلکہ ہمارے ادھر ایسٹرن ورلڈ کے اندر بھی آیا یہ، اور بہت تیزی سے اس نے ڈیولپمنٹس کیا، تاکہ 2004 کے اندر فیس بک جو ہے وہ کچھ یونیورسٹی اسٹوڈنٹس پروڈکٹ اپنا ایک پروجیکٹ کرتے ہیں، اور اس کے بعد پھر وہ کامیاب ہوتے ہیں اس میں، اور اس کو پھر وہ گلوبلی اس کو لانچ کیا جاتا ہے۔ اور اسی زمانے میں سوشل میڈیا کی ٹرم پہلی بار استعمال ہوئی تھی 2004 کے زمانے میں۔ اس کے آنے کے بعد تو ایک تہلکہ مچ گیا اس دنیا کے اندر، ہم دیکھتے ہیں کہ پھر یوٹیوب اس کے اگلے سال آ جاتا ہے، اس کے ایک آدھ سال بعد ٹویٹر آ جاتا ہے۔ تو اس کے بعد تو پھر یعنی آپ سمجھے کہ اگر ہم 1995 سے لے کے اور 2014 یعنی ابھی تک کے ہم فگرز دیکھیں، تو فگرز یہ بتاتے ہیں کہ 16 ملین لوگ تھے 1995 کے اندر جو انٹرنیٹ سے استفادہ کر رہے تھے، اور اس وقت لگ بھگ کوئی 2937 ملین یوزرز اس وقت پوری دنیا میں انٹرنیٹ کے ہیں،
2 ارب سے زیادہ
جناب، اور یعنی آپ سمجھے کہ more than 40%، 40% سے زیادہ آبادی جو ہے آج انٹرنیٹ سے مستفید ہو
یوز کر رہی ہے۔ بہت بہت شکریہ، ہم چلتے ہیں ابھی ہم خرم کے پاس، وہ میرے خیال میں گفتگو کریں گے اپنے
جی بالکل، ہم لوگ جو ہے اسلام آباد اسٹوڈیو کی طرف چلیں گے، اور جیسے کہ بھارت گفتگو کا آغاز حسن کر چکے ہیں، اب ہم چلیں گے ظہیر حسین صاحب کے پاس. ظہیر حسین صاحب، ایک بڑا اہم سوال میں آپ سے پوچھنا چاہوں گا انٹرنیٹ کے حوالے سے. انٹرنیٹ کی تاریخ کے بارے میں جو ہے ہمارے مہمان انہوں نے جو ہے بتایا، میں سوال جو آپ سے یہ پوچھنا چاہوں گا کہ ذاتی انفارمیشن، تصاویر ہوں، وہ آپ کا نام ہو، آپ کا فون نمبر ہو، بہت سی مختلف چیزیں ہیں، یہ ساری چیزیں ہم لوگ ڈال دیتے ہیں ویب سائٹوں پر، اور یہ ساری چیزیں بڑی آسانی سے دوسرے لوگوں کے ہاتھ چڑھ جاتی ہیں. اس سلسلے میں کیا کہنا چاہیں گے آپ؟
حقیقت ہے یہی، ہماری جو پرسنل ہوتی ہیں چیزیں وہ ہیک ہو جاتی ہیں. آپ اس کا سب سے بڑا مثال دیکھ سکتے ہیں کہ امریکہ جیسی جو ہے ایجنسیز ہیں ان کی، وہ بھی محفوظ نہیں رہ سکی. وکی لیکس نے ان کا بھی وہ جو ہے ہیک کر لیا. تو اس دنیا یہ اس میں ہو سکتا ہے، کیونکہ ہماری جو بھی ہم شیئر کرتے ہیں، کچھ چیزیں ہیں، پکچرس ہیں، کوئی بھی پرسنل چیزیں ہیں جو ہم شیئر کرتے ہیں، ان میں ہم یہ یقین نہ رکھیں ہماری یہ ہیک نہیں ہو سکتی یا یہ چوری نہیں ہو سکتی، یہ ہو جاتی ہیں اس دنیا میں.
اچھا ظہیر حسین صاحب، اس کے علاوہ چوری ہونا ایک بحث، دوسری طرف ایک اور چیز جو دیکھی جاتی ہے، بہت سی ایسی تنظیمیں دنیا میں کام کر رہی ہیں جنہوں نے کچھ خاص ویب سائٹس بھی بنائی ہیں، اسی لیے بنائی ہیں کہ وہ لوگوں کی ذاتی انفارمیشن کو حاصل کر سکیں. تو اس کا کیا حل ہے، کیسے ان تنظیموں کو روکا جا سکتا ہے؟
یہ تو انٹرنیشنل، اس کا کوئی ایسا خاص جو ہے نا کوڈ آف کنڈکٹ نہیں، کیونکہ آج کا دور جو ہے وہ سیلف جرنلزم کا دور ہے. یعنی کہ آپ کچھ یوٹیوب پہ آپ کوئی بھی اپنی ویڈیو بناتے ہیں، ٹھیک ہے، کوئی بھی کیسی چیز بناتے ہیں، وہ مارلی ایتھیکلی وہ صحیح ہے یا نہیں ہے، سیلف انکنٹرولیبل ہے، ٹھیک ہے نا. وہ آپ یوٹیوب کے سوا اس کو کوئی نہیں ہٹا سکتا. ایسی چیزیں بھی ہیں جو ہرڈلز پیدا کرتی ہیں لوگوں کی. اور اسی طرح جو ہے آپ کہہ رہے ہیں کہ جس طرح یہ آرگنائزیشنز کام کر رہی ہیں اس طرح کا، وہی اس سیلف جرنلزم اور اس چیز کو پروموٹ کر رہی ہیں. اور یہ انٹرنیشنل کورٹ آف جسٹس ایسی جو پاورفل جو ادارے ہیں، ان کی اسی سے جا کے کیس بندہ کر سکتا ہے، اور ان کو جو ہے اس حساب سے کورٹ آف کنڈکٹ میں لایا جا سکتا ہے.
بہت شکریہ ظہیر حسین صاحب، آپ کی طرف دوبارہ لوٹیں گے، گفتگو کو جاری رکھیں گے. ناظرین، یہاں پر ہم نے چھوٹا سا وقفہ لینا ہے، اور اس وقفے میں ایران جو ترقی کی سیڑھیاں چڑھتا جا رہا ہے، نینو ٹیکنالوجی میں بھی ایران آگے بڑھتا جا رہا ہے، اس سے متعلق ہم لوگوں نے ایک رپورٹ تیار کی ہے، آپ لوگ وہ ملاحظہ فرمائیں، اس کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا.
السلام علیکم، مجھے امید ہے کہ آپ خیر سے ہوں گے. آپ یہ کہتے ہیں کہ آج میں آپ کو کہاں لے جاؤں گی؟ اس وقت ہم ایک ریسرچ سینٹر کو دیکھنے آئے ہیں جو پچھلے 50 برس سے خدمات انجام دے رہا ہے. پیٹرولیم انڈسٹری ریسرچ سینٹر، جسے RIPI کے نام سے شہرت حاصل ہے. ایران دنیا میں تیل اور گیس کے عظیم ذخائر کے لحاظ سے دنیا میں دوسرے نمبر پر ہے، لہٰذا اسے تیل کی دریافت کو آگے بڑھانے کے لیے جدید ترین ٹیکنالوجیوں کی ضرورت ہے، اور ٹیکنالوجی کے حصول کے ایسے اداروں کا قیام اشد ضروری ہے. آج کے پروگرام میں ہم اس ریسرچ سینٹر کے بارے میں جاننے کی کوشش کریں گے. ہم اس وقت آئل انڈسٹریز ریسرچ سینٹر کے کاربن نینو ٹیوب سیکشن میں ہیں. یہ مادہ سب سے پہلے 1991 میں جیمیا نامی ایک جاپانی سائنسدان نے دریافت کیا تھا. یہ بہت ہی اسٹریٹجک قسم کا مادہ ہے، اور دنیا کے بہت سے لوگ نینو ٹیکنالوجی کو اس سے تیار کی جانے والی اشیاء کے حوالے سے جانتے ہیں. اس مادے میں نہ صرف یہ کہ برقیاتی خصوصیات ہوتی ہیں، بلکہ ان کے ڈھانچے میں بے پناہ لچک
اور گنجائش بھی پائی جاتی ہے. نینو پروڈکٹ ٹیکنالوجی کے ایک درخت کی طرح ہے جس کی مختلف شاخیں ہوتی ہیں جو ذرات، ادویات، تعمیرات، تیل اور گیس جیسی صنعتوں سے جا ملتی ہیں. کاربن نینو ٹیوب ایک خاص عمل کے ذریعے بنائی جاتی ہے جسے اسپیشل سی وی ڈی پروسیس کہا جاتا ہے. اس عمل میں قدرتی گیس کو انتہائی درجہ حرارت میں تحلیل اور آخر کار اسے خالص نائٹروجن اور کاربن میں تبدیل کر دیا جاتا ہے. آئیے اب سینٹر کے دوسرے سیکشن میں چلتے ہیں. مجموعی طور پر دیکھا جائے تو آئل انڈسٹری کے تمام شعبوں میں خاص طور سے اپ اسٹریم اور ڈاؤن اسٹریم انڈسٹریز کا معیار بلند کرنے کے لیے آئل انڈسٹریز ریسرچ سینٹر اور آئی پی آئی زبردست تحقیق اور ترقیاتی کام کر رہا ہے جن میں سے ایک تیل، گیس اور پیٹروکیمیکل کے شعبے میں نینو ٹیکنالوجی کا استعمال بھی ہے.
facebook.com/sutmorningshow ہمارے فیس بک کا ایڈریس ہے اور آپ لوگ کوئی بات ہمارے ساتھ شیئر کرنا چاہیں، سوال پوچھنا چاہیں ہمارے مہمان سے تو آپ لوگ پوچھ سکتے ہیں. یہاں پر فیس بک جو ہے آن لائن میرے پاس موجود ہے. چلتے ہیں حسن کے پاس تاکہ حسن جو ہے گفتگو کو آگے بڑھا سکیں. جی حسن،
بہت بہت شکریہ خرم. یوسف رضوی صاحب سے ہم لوگ بات کر رہے ہیں. اور یوسف بھائی ایک چیز بتائیے، ہم لوگوں کو انٹرنیٹ کی ضرورت کہاں سے پڑی؟
اچھا سوال ہے. انٹرنیٹ کی ضرورت یوں پڑی کہ جو کہا جاتا ہے کہ اس کی جو بنیادی ضرورت یوں تھی کہ امریکہ نے سوچا کہ ایک ایسا انفارمیشن ٹیکنالوجی کا ایک ڈیٹا بیس ہو، ایک بینک ہو کہ جو کہ اٹامک اس سے اٹیک سے بھی محفوظ ہو. تو اس طرح کی انہوں نے ایک آن لائن ایک ایسی ایک مجازی جس کو آپ کہتے ہیں ایک ایسی اسپیس بنانے کی کوشش کی جہاں پہ اس کو جمع کر سکیں. اس کے ساتھ اس کے دوسرے بھی بہت سارے اہم پہلو تھے جن میں سے ایک پہلو جو تھا وہ خود بزنس کا اکنامک پہلو ہے، ٹریڈ کا تھا کہ اپنے لوگوں کو ایک حد تک ماس پروڈکشن میں اپنے لوگوں کو وہ ظاہر ہے اپنی پروڈکٹس بیچ سکتے تھے. تو وہ چاہتے تھے کہ بیونڈ بارڈرز جائیں اور اپنے ٹریڈ کو مزید بڑھائیں. اس کو بہت سارے ناقدین جو ہیں وہ گلوبلائزیشن کے بجائے اس کو ویسٹرنائزیشن یا امریکنائزیشن بھی کہتے ہیں کہ اس میں وہ اپنے کلچر اور اپنی پروڈکٹس ایکسپورٹ کر رہے تھے. تو اس طرح بیسکلی یہ شروع ہوا تھا کہ گلوبلائزیشن کو سپورٹ کرے اور ایک ایسا انفراسٹرکچر بنائے کہ جو کہ اٹامک اگر خدا نہ کرے وار ہوتی ہے دنیا میں تو اس سے بھی محفوظ رہے، انفارمیشن سسٹم ایک ایسا ہو.
اچھا، یعنی یہ چیز نہیں تھی کہ یہ بالکل ایک عالمی چیز ہے بلکہ ایک ملک سے وابستہ تھی اور ابھی وابستہ ہے یا نہیں؟
نہیں، یہ انیشلی شروع وہیں سے ہوئی تھی. یہ ابتدائی طور پہ انہوں نے اپنے لیے اس کو بنایا تھا لیکن بعد میں پھر بہت ساری چیزیں اس میں انوالو ہوتی رہیں اور وقت کے ساتھ پھر انہوں نے دیکھا کہ فائدے میں ان کے تو پھر اس کو وہ ग्लोबली लेके चले गए, जैसे मैंने आपको बताया कि ट्रेड के लिए उन्होंने इस्तेमाल किया, तो जाहिर है उसके अंदर तो फिर पूरी दुनिया का उनसे कनेक्टेड होना ज़रूरी है।
अच्छा, तो ये यहाँ से ट्रेड की आपने बात की और तजारत की, तो इस सिलसिले में जो चीज़ देखी जा रही है इंटरनेट पर, बहुत ज़्यादा मुख्तलिफ किस्म के एडवर्टिजमेंट्स उस पर बहुत ज़्यादा हैं, हर एक जो है अपनी चीज़ को खूबसूरत दिखाने की कोशिश कर रहे हैं, इसके भी मुख्तलिफ इस्तिलाहात हैं, इसके बारे में अगर आप थोड़ा सा यानी बता दें एक डेढ़ मिनट में तो मैं शुक्रिया अदा करूँगा।
बिल्कुल, एडवर्टिजमेंट्स आप देखें अगर इंटरनेट पर, तो दो तरह की एडवर्टिजमेंट नज़र आती हैं। एक एडवर्टिजमेंट वो होती हैं कि जो हमारी हिस्ट्री, ब्राउजिंग हिस्ट्री आप जिसको कहते हैं, कि इंटरनेट के पीछे कुछ सॉफ्टवेयर जैसे इस्तेमाल हो रहे होते हैं, रिसर्च कंपनीज लगी हुई होती हैं जिन्होंने सॉफ्टवेयर इंस्टॉल किए हैं, वो आपको नोट कर रही होती हैं कि आपकी, आप किस तरफ, आप किन वेबसाइट्स पे जाते हैं, आप किस तरह की वीडियोस देखते हैं, आप किस तरह के सॉन्ग सुनते हैं, आप किस तरह के एड्स पे जाते हैं, किस तरह की परचेजिंग करते हैं इंटरनेट के थ्रू, तो फिर वो आपको उससे रिलेटेड एड्स दिखाते हैं। ठीक है, एक एडवर्टाइजमेंट की कैटेगरी वो है कि आपको मॉनिटर करते हैं वो सॉफ्टवेयर पीछे बैठ के, आपका एक वो बनाते हैं, प्रोफाइल बनाते हैं और देखते हैं कि इस बंदे का किस तरफ रुझान ज़्यादा है, उससे रिलेटेड फिर आपको एड्स दिखाते हैं। जैसे अगर आप यूट्यूब पे भी जाएंगे या दूसरी जो वीडियो साइट्स हैं तो उस पर आप देखते हैं कि आपने जिस तरह की वीडियोस पे क्लिक किया होता है उससे सिमिलर वीडियोस वो आपको दिखा रहा होता है, मिलती जुलती वीडियोस आपको दिखा रहा होता है वहाँ पे। ठीक, एक है। दूसरी तरीका जो है वो ये है कि मैं एक कंपनी हूँ और मैं चाहता हूँ कि मेरी जो है मार्केट फॉर एग्जाम्पल एशिया है, तो मैं चाहता हूँ कि एशिया के अंदर मेरा ऐड नज़र आए, तो वो फिर एक ये नहीं है कि आपका रुझान जो भी हो वो एशिया के अंदर, मैंने अगर ख़रीद लिया कि मुझे इतने इंप्रेशंस चाहिए, यानी मुझे इतने एड्स नज़र आने चाहिए दिन के या साल के या महीने के, जिस भी तरह उसको वो ख़रीदते हैं, तो फिर वो इजबारी तौर पे आपको नज़र आएंगे। तो ये दो तरह की एडवर्टाइजमेंट्स होती हैं बेसिकली, एक रिलेटेड आपकी सर्च से, आपके आपके पैटर्न से, ब्राउजिंग हिस्ट्री से, और दूसरे जो होते हैं आपके अनवांटेड, आप जिसको कह लें।
हाँ, ये तो इस काफ़ी दिलचस्प जगहों पर जा रहे हैं, कई सवाल इस सिलसिले में हैं, लेकिन अभी चलते हैं खुर्रम के पास और चलते हैं इस्लामाबाद स्टूडियो में।
बिल्कुल, इस्लामाबाद स्टूडियो तो नहीं, खैर हमें यहाँ पर छोटा सा एक वक्फा लेना और उसमें जो है हसन अब लोग तराना खूबसूरत नाजरी आपकी खिदमत में हाजिर हैं। हम लोग चलेंगे इस्लामाबाद स्टूडियो की तरफ और ज़हीर हुसैन साहब हमारे साथ मौजूद हैं इस्लामाबाद स्टूडियो में। ज़हीर साहब, एक और सवाल जो मेरे जहन में आया और मैं यहाँ पर अभी एक रिपोर्ट पढ़ रहा था और उसमें ये लिखा हुआ था कि ऐसे लोग जो ऑनलाइन सोशल नेटवर्किंग का इस्तेमाल करते हैं, पहले सिर्फ 8% ऐसे लोग थे जो इस बात पे यकीन रखते थे कि ऑनलाइन दोस्तों का होना ज़रूरी है और उसी के ज़रिए उनकी दोस्तियां आगे बढ़ती थीं, लेकिन अब उसकी तादाद हो गई है 35%। तो ये हकीकी दोस्तियां, हकीकी रिश्ते जो हैं उससे दूर नहीं लेके जा रही माशरे को?
ज़ाहरी बात है दूर ही ले जा रही है, क्योंकि देखें लोगों को आजकल जो ज़्यादा प्रॉब्लम है सोशल प्रॉब्लम्स हैं, जैसे कि जॉब्स के हो गए और कोई अपनी कबीलाई झगड़े हो गए या कोई और टेंशन है, टेंशन को रिलीज करने के लिए वो सोशल मीडिया का सहारा लेते हैं।
अच्छा,
जब वो सहारा लेते हैं तो वो नए नए दोस्त बनते हैं, वो बैठने की फिर उनको आदत पड़ जाती है।
ठीक,
फिर वो उसके जो एडिक्शन होती है वो उसको बार बार जो है यूज करते हैं और इसी वजह से बढ़ रहा है ये सिलसिला।
सही, ज़हीर हुसैन साहब बहुत शुक्रिया अदा करता हूँ आपका, गुफ्तगू जारी रखेंगे आपके साथ भी, लेकिन अभी चलेंगे हम हसन की तरफ ताकि हसन भी जो है अपने मौजू को आगे बढ़ा सकें। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम, हम लोग की गुफ्तगू हो रही है इंटरनेट के हवाले से और अभी हम लोग बात करेंगे जो वहाँ पर एडवर्टाइजमेंट जो आपको मुख्तलिफ नज़र आते हैं इंटरनेट पर, और बाज़ अच्छे होते हैं लेकिन हमारे बच्चों के लिए बाज़ अच्छे नहीं होते और हमारे बच्चों में समझ होती नहीं है। अभी मैं उसी के बारे में बात कर रहा था कि कैसे आदमी मुतासर हो सकता है टीवी पर आने वाले एक एडवर्टाइजमेंट से कि एक सिगरेट पी रहे हैं, बहुत ही ज़बरदस्त तर्ज है और स्टाइल है, यार मैं बड़ा हो गया ऐसे ही सिगरेट पीऊँगा और ऐसे ही कपड़े पहनूंगा और ऐसे ही रहूँगा, तो ये ख़ास चीज़ को मद्देनज़र रखा जा रहा है या खुदा इंटरनेट पर यह चीज़ तो बहुत ज़्यादा हो गई है?
देखिए, इंटरनेट तो एक टूल है, जिस तरह आपने बात की कि टीवी एक व्हीकल है, ठीक है, उस पूरी वो जो कैंपेन जिस तरह एडवर्टाइजिंग की डिज़ाइन होती है, पहले इंटरनेट नहीं था तो उसका हिस्सा नहीं होता था, अब इंटरनेट आ गया तो इसका एक बड़ा अहम जुज़ है, तो बेसिकली दिखाना ये है कोई भी व्हीकल हो, चाहे वो टीवी हो, बिलबोर्ड्स हो, चाहे वो इंटरनेट हो, जो भी हो, उसमें बेसिकली जो पीछे जो इंजीनियरिंग हुई हुई होती है वो एक सेल्फ इमेज बनाते हैं एक इंसान एक, यानी हर इंसान के जहन में एक उसका एक इमेज होता है एक, जिसको वो सेल्फ इमेज कहते हैं, और कोशिश करते हैं कि जो प्रोडक्ट है या जो ब्रांड बनाया गया है उससे उसको रिलेट करें, उसके उससे इमोशंस को अटैच कर दें, तो फिर वो शख्स चाहता है कि या अगर कोई बच्चा है वो सोच रहा है कि मैं बड़े होकर ये बनूंगा, और उसको नज़र आता है कि ये सिगरेट पीने वाले जो हैं, फॉर एग्जांपल अगर बच्चा सोचता है कि वो बड़े होकर साइंटिस्ट बनेगा और उसके नज़र में साइंटिस्ट जो है फलानी सिगरेट का ब्रांड पीते हैं, तो वो अभी से उसको शौक हो जाएगा कि फलानी सिगरेट का ब्रांड पीऊँ क्योंकि ये साइंटिस्ट लोग पीते हैं, तो असल में इसके पीछे इंजीनियरिंग ही इस तरह हुई हुई होती है कि ऑटोमेटिकली आप उसकी तरफ चले जाते हैं।
ये नीयत पाक नहीं है,
ظاہر ہے اب اس میں آپ پیچھے جا کے دیکھیں گے اس کی ہسٹری تو اسی طرح ہے کہ بیسکلی ٹیپ کرنے کی کوشش کرتے ہیں آپ کے ان کانشیس کو, آپ کے لاشعور کے اندر جو ڈیزائرز رکھے ہوئے ہیں, جو خواہشات رکھی ہوئی ہیں, اس کے اوپر کیپیٹلائز کرنا چاہتے ہیں.
اچھا, تو اس میں یہ نقطہ ہے کہ بہت سارے مثال کے طور پر چاہے وہ سوشل نیٹورکنگ سائٹس ہوں یا عام ویب سائٹس ہیں, ہم میں نام نہیں لینا چاہ رہا ہوں, لیکن مختلف جو سرچ انجنز ہیں, ہم کوئی بھی چیز ٹائپ کرتے ہیں ساتھ میں ایڈورٹیزمنٹ چل رہے ہوتے ہیں, وہ دراصل ہم لوگوں کے ہو جاتے ہیں پہچان, یعنی وہ لوگ پہچان گئے ہیں کہ بھئی یہ فلاں شخص حسن زیدی جو ہیں فلاں چیزوں کو سرچ کر رہے ہیں اور ساتھ میں ہم یہ سب دیں گے تو ہو سکتا ہے ان کے لیے دلچسپ ہو. تو یعنی جو چیز ہم ڈھونڈ رہے ہیں, ہو سکتا ہے یہ ضروری نہیں ہے کہ ہم جو چیز ڈھونڈ رہے ہیں وہ ہمیں پیش کی جائے, بلکہ جو وہ چیز چاہ رہے ہیں وہ ہمیں دی جائے.
بالکل بالکل, ایسی آپ جو ڈھونڈ رہے ہیں اس سے ملتی جلتی چیزیں وہ دکھائیں گے آپ کو, ہو سکتا ہے کہ اس کے بیچ میں انہوں نے کوئی ایسی چیز بھی رکھی ہو کہ جو بالکل آپ کی سرچ سے میل نہ کھاتی ہو, یعنی بالکل بھی موافقت نہ رکھتی ہو, لیکن انہوں نے بیچ میں رکھی ہو کہ ان کو وہ بھی سیل کرنا ہے. تو یہ ضروری نہیں ہے کہ جو آپ بالکل سرچ کر رہے ہیں بالکل ایگزیکٹلی وہی چیز ہو, جو چیز ان کو بیچنی ہے وہ دکھائیں گے آپ کو.
اچھا, ایک سوال میں اسی سلسلے میں پوچھنا چاہ رہا تھا, وہ یہ کہ کہا جاتا ہے کہ میں نے پڑھا تھا کہیں پہ کہ جو آپ سرچ کرتے ہیں کسی بھی سرچ انجن میں اور شروع کے دو تین صفحے سے آگے نہیں بڑھتے اور ان دو تین صفحوں میں بہت ہی محدود اطلاعات آپ کو ملتی ہیں, یہ سینسرشپ کے یعنی شمار میں نہیں آئے گی, آئے گا یہ مسئلہ؟
دیکھیں, انٹرنیٹ کا جو بائی ڈیفینیشن اس کی تعریف جو ہے, اس کے حساب سے جو ہے ہونا یہ چاہیے کہ اس کے اوپر انفارمیشن جو ہے وہ اس کا فری فلو ہے, ٹھیک ہے, سب کے لیے یکساں موجود ہے ساری انفارمیشن, لیکن اصلاً ایسا نہیں ہے. کچھ دیر پہلے ہم اس کی اوپن سورس کی بات کر رہے تھے کہ فلانی جو ہے ویب سائٹ جو ہے وہ اوپن سورس جو ہے, انسائیکلوپیڈیا ویکیپیڈیا کی ہم بات کر رہے تھے, لیکن اگر آپ اس پہ خود کبھی ایسا کوئی مقالہ ڈالنے کی کوشش کریں کہ جو ان کے انٹرسٹ سے میچ نہیں کرتا, تو آپ دیکھیں گے آپ کامیاب نہیں ہو پائیں گے اس کام. کئی بار میں نے لوگوں کو سنا ہوئے کہتے ہیں کہ ہم نے فلانے موضوع کے اوپر لکھنا چاہا لیکن وہ قبول نہیں کیا انہوں نے. اگر واقعاً ان کی نیت یہ ہے کہ وہ اوپنلی لوگوں کو ڈسٹریبیوٹ کریں انفارمیشن, تو پھر اس طرح نہیں ہونا چاہیے تھا. اسی طرح لوگوں کے دوسرے اکاؤنٹس جو سوشل میڈیا کے اکاؤنٹس ہیں دوسری ویب سائٹس پہ, ان کے اوپر بھی اکثر یہ پرابلمز آتے ہیں کہ کوئی اگر ایسی بات ہو جاتی ہے جو ان کی پالیسی سے میچ نہیں کرتی تو وہ آپ کے اکاؤنٹس کو بند کر دیتے ہیں, آپ کو نوٹس دیتے ہیں, آپ کے اکاؤنٹس کو بند کر دیتے ہیں. تو یہ نہ فریڈم آف اسپیچ ہوئی, نہ یہ سینسرشپ جس کی آپ بات کریں, نہ یہ اس میں انفارمیشن آپ کو یکساں مل رہی ہے سب کو, وہی محدود اور ڈسٹارٹڈ جو چیز ہے وہ آپ کو پیش کر رہے ہیں.
بہت بہت شکریہ, چلتے ہیں خرم کے پاس اور دیکھتے ہیں خرم بھائی ہمیں کہاں لے جا رہے ہیں.
اسلام آباد اسٹوڈیو کی طرف حسن, بہت شکریہ. ظہیر حسین صاحب, ایک اور سوال آپ سے پوچھنا چاہوں گا, اور وہ سوال یہ ہے کہ آپ کے خیال میں کون سی عمر بچوں کے لیے صحیح ہے کہ ان کو اجازت دے دی جائے کہ وہ انٹرنیٹ کا پوری طرح استعمال کر سکیں, اور خاص طور پہ سوشل نیٹورکنگ ویب سائٹس کا؟
میرے خیال میں سوشل نیٹورکنگ جو ہے میٹرک سے فرسٹ ایئر اور انٹر میٹرک کے اسٹوڈنٹس کو, اور وہ بھی لمیٹڈ ٹائم کے اور گھر والوں کے سامنے ایک بند کمرے میں ان کو نہ دیا جائے انٹرنیٹ وغیرہ کے, اس کا مس یوز کریں. اس حساب سے جو ہے ان کا سوشل میڈیا پہ اور یہ جو ان کے جو فرینڈ شپ ہو ان کی, یا تو موبائل پہ چلے, کم از کم یہ جو فرسٹ ایئر جو انٹرمیڈیٹ ہے اس لیول تک, جو ہو لیول تک, پھر بچوں کو تھوڑا وہ بھی گھر والوں کے سامنے جو بھی ہیں بات کریں.
اچھا ظہیر حسین صاحب, بند کمرے کی آپ نے بات کی, اور میں چاہوں گا کہ حسن بھی جو ہیں یہ ہمارے مہمان سے اس سوال کو پوچھیں کہ یہ بند کمرہ ضروری ہے کہ جب بچہ انٹرنیٹ کا استعمال کرنا چاہ رہا ہے تو اکثر ترجیح دیتے ہیں کہ جی ہم اکیلے علیحدہ بیٹھ کے کام کریں انٹرنیٹ پہ یا سوشل نیٹورکنگ ویب سائٹ پہ, ان کو اچھا نہیں لگتا کوئی دوسرا دیکھے, اس کی کیا وجوہات ہیں اور یہ صحیح ہے؟
اصل میں سائڈ میں جو ہے نا ایڈورٹائزمنٹ آتی رہتی ہیں غلط ان بچوں کو. اصل میں انٹرنیٹ جو ہے نا ایک چھری کی طرح ہے یا ایک چاقو کی طرح ہے.
صحیح.
جیسے کہ آپ اس کا دیکھیں, گھر میں جیسے چھری ہوتی ہے وہ سبزی کاٹنے کے کام آتی ہے, کسائی کے پاس جانور, اور جو لوگ اسی سے قتل بھی کرتے ہیں.
صحیح.
تو اسی طرح نیٹ بھی ہے جو اس کا استعمال وہ ان بچے صحیح سے نہیں جانتے کہ اس کا کیسے کیا جائے استعمال. وہ پرائیویسی چاہتے ہیں کہ جی پرائیویسی ہو, ہم علیحدہ بیٹھ کے اپنے دوستوں سے کھلی گپ لگائیں. وہ ایتھیکل بھی ہو سکتی ہے اور ان ایتھیکل بھی ہو سکتی ہے, یعنی کہ مارل ویلیوز سے ہٹ کے بھی ہو سکتی ہے. وہ اسی سے کیا ہوتا ہے کہ ایڈورٹائزمنٹ آ رہی ہوتی ہے سائٹ سے, وہ جو ہے بہت جو ہمارے کوڈ آف کنڈکٹ یا ہمارے سوسائٹی سے ریلیٹڈ نہیں ہوتی.
صحیح.
یعنی کہ کچھ غلط تصویریں آ رہی ہوتی ہیں, تو وہ بچے جو ہے نا اسے شوق سے دیکھتے ہیں.
صحیح.
آہستہ آہستہ پھر ان کو وہ دیکھنے کی ایک عادت سی پڑ جاتی ہے, फिर वो उसके बाद सर्च करना शुरू कर देते हैं दोस्तों से, फिर दोस्तों से कि भाई ये क्या चीज़ है, कैसे देखी जा सकती है। तो इस हिसाब से बच्चों की जो है ना साइकोलॉजिकल उन पे बहुत इम्पेक्ट पड़ता है।
ज़ाहिर हुसैन साहब बहुत शुक्रिया। और जो है बड़े अहम नुक्ते की तरफ हसन इन्होंने इशारा किया है कि जो अक्सर देखा जाता है कि बच्चे कहते हैं कि जी हम अलहदा बैठ के इस्तेमाल करेंगे इंटरनेट, और जो है उनको अच्छा नहीं लगता कोई उनके साथ उनको देखे वो क्या करें। तो इसके ऊपर अगर आप लोग भी बात करें तो बहुत अच्छा होगा। मैं जो है चलूँगा, अभी थोड़ा सा वक्त लूँगा अपने नाज़रीन का, कुछ मुफीद बातें आप लोगों के लिए लेके आया हूँ, जिसमें सबसे पहला अहम मौजू जो है मेरा वो ये है कि हम लोग क्या ऐसी क्या ग़ज़ाएँ इस्तेमाल कर सकते हैं जिनसे सिगरेट नोशी से दूर रहा जा सके। बड़ा बारा जो है शायद आप लोगों के थोड़ा सा अजीब हो कि ग़ज़ाओं का ताल्लुक सिगरेट नोशी से क्या है। जी बिल्कुल, ग़ज़ाओं का ताल्लुक सिगरेट नोशी से है। कहा जाता है कि अगर आप गोश्त का और जो जो कह सकते हैं तेल वाली ग़ज़ाएँ जो हैं जिनमें मिर्चें बहुत ज़्यादा होती हैं उनका ज़्यादा इस्तेमाल करें तो उसके बाद बहुत ज़्यादा आपको मज़ा आता है सिगरेट पीने में। इसी के साथ साथ बिल्कुल और भी बहुत सी ऐसी चीज़ें हैं जिनके बारे में कहा जाता है कि अगर उनका इस्तेमाल ज़्यादा किया जाए तो सिगरेट नोशी की जो है वो नियाज वो ज़रूरत जो है वो बढ़ जाती है। लेकिन अगर दूसरी तरफ आप सब्ज़ियों का इस्तेमाल करें, और सब्ज़ियों का इस्तेमाल कैसे, सही आपने जो है जो गोश्त का सालन खाया उसके बाद ज़ाहरी बात है खाना तो आपने खाना, लेकिन कोशिश करें कि उसके बाद एक गाजर या सलाद आपके अगर जो है टेबल पर पड़ा है उसका इस्तेमाल करें। कहते हैं कि सब्जियों के खाने के बाद जब आप सिगरेट पीते हैं तो उसका मज़ा जो है बिल्कुल आपको उसका एहसास नहीं होता। इसके अलावा एक और जो चीज़ बहुत अहम, जो लोग सिगरेट छोड़ना चाहते हैं उनके लिए कहा जाता है कि वो अगर गाढ़े रंग की चॉकलेट का इस्तेमाल करें तो उसके बाद कहा जाता है कि हमारी ज़बान के ऊपर ऐसे टेस्ट बड होते हैं, ऐसी चीज़ें होती हैं जो हम जो भी चीज़ खाते हैं उसका टेस्ट हमें बताती हैं। तो कहा जाता है कि अगर हम गाढ़े रंग की चॉकलेट्स खाएं तो उसके बाद जब आप सिगरेट पियेंगे तो सिगरेट का जो धुआं है वो आपके मुंह को कड़वा कर देगा, और इसकी वजह से जो है आप सिगरेट को छोड़ भी सकते हैं। एक और जो चीज़ मैं आपको बताते चलूँ जो बहुत अहम है, वो कहा जाता है कि वाइटामिन सी, निकोटीन जो सिगरेट से हमें मिलती है, वाइटामिन सी की जज्ब को बिल्कुल रोक देती है हमारे बदन में। और वाइटामिन सी का जो फ़ायदा है हमारे बदन में वो ये है कि हमारा बदन का जो दिफाई सिस्टम है वो विटामिन सी की बुनियाद पे काम करता है। विटामिन सी अगर हमारे बदन में जज्ब नहीं होगा तो इसका मतलब ये है कि हम लोग बीमारियों के सामने जो हमारे दिफाई सिस्टम है वो बिल्कुल ख़त्म हो जाता है। पर ये तो कुछ बातें थी कि कैसे जो है सिगरेट नोशी से दूर रहा जा सकता है। एक छोटा सा वक्फा लेंगे, उसके बाद दोबारा आप खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। कभी बार गुस्सा करना, ज़्यादा गुस्सा करना जो है बहुत नुकसानदेह साबित हो जाता है, और अक्सर लोग कहते हैं कि जी हमारी आदत है, हम जो है इस गुस्से पे कंट्रोल नहीं कर पाते। तो कंट्रोल करने के लिए कुछ दो तीन टिप्स मैं आपको बताऊंगा, उनका ज़रूर ख्याल रखें। एक जो बहुत अहम टिप है वो ये है कि जब भी आपको गुस्सा आए तो सबसे पहले 5 मिनट के लिए आप खामोशी इख्तियार कर लें। 5 मिनट, ये 5 मिनट का जो मैंने आपको बताया ये इसलिए ज़रूरी है कि हमारा बदन में जो गुस्से की जो वजह है वो एड्रेनलिन होता है। एड्रेनलिन एक ऐसा हार्मोन है जो हमारे बदन में गुस्सा या खौफ या इस तरह की चीज़ों को बढ़ा देता है। 5 मिनट तक अगर आप उसको कंट्रोल कर लेंगे तो वो गुस्सा जो वो एड्रेनलिन जो है हमारे बदन में जो रिलीज़ हुआ है वो उसकी जो मिकदार है वो नीचे आ जाएगी। तो ये 5 मिनट का हमेशा ख्याल रखें कि 5 मिनट के लिए आप ठीक है, आपको गुस्सा करना है, आपको किसी को बुरा भला कहना है, किसी से लड़ाई करनी है, आप करें, लेकिन 5 मिनट के लिए आप कहें कि जी 5 मिनट मैं रुक जाऊँगा और उसके बाद जो भी मैंने कहना होगा मैं कहूँगा। जब आप 5 मिनट के बाद सुकून में आ जाएंगे, और यकीनन आप सुकून में आ जाएंगे, तो उसके बाद आप यकीन माने कि आपको समझ आएगा कि मैं क्या सही है और क्या गलत है। उसके अलावा एक और जो चीज़ कही जाती है कि वर्जिश जितनी ज़्यादा आप करेंगे उतना गुस्सा जो है वो आपको कम आएगा। एक और जो चीज़ कही जाती है वो ये है कि जहाँ पर आप अगर किसी कमरे में बैठे हुए हैं, ऑफिस में बैठे हुए हैं, स्कूल में बैठे हुए हैं, क्लास में बैठे हुए हैं, अगर आपको किसी की बात की वजह से गुस्सा आ जाता है तो आप उस जगह को छोड़ के किसी और जगह पर चले जाएं, किसी और कमरे में चले जाएं, या ऐसा करें कि आप जो है बाहर चले जाएं, थोड़ी सी हवा जो है ठंडी ठंडी जो है ताज़ा हवा थोड़ी सी खाएं ताकि जो है आपको सुकून मिल जाए। और ये तो कुछ बात थी कि गुस्से को कैसे कंट्रोल किया जा सकता है। चलेंगे दोबारा हसन की तरफ ताकि हसन गुफ्तगू को आगे चला सकें। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम, और बहुत मुफीद आपने चीज़ें बताई, यानी वाकई हमारे लिए भी बहुत मुफीद है। और यूसुफ भाई से हम लोग गुफ्तगू कर रहे हैं, यूसुफ रजवी साहब से, इंटरनेट के हवाले से एक बहुत ही अहम नुक्ता खुर्रम ने उठाया, और वो ये है कि हमारे बच्चे बैठे रहते हैं इंटरनेट पर। वही वो मैंने कहा तशद्दुद से पहले कोई नहीं उठता, वो चाहे बड़े हों चाहे बच्चे हों। और उसमें हद तक देखा गया है कि जो ज़्यादा यानी इससे इनके अफराद भी हैं वो भी आजकल इंटरनेट के बहुत शदीद एडिक्ट हो गए हैं, आदत हो गई है उनको और छुड़ाना बहुत मुश्किल हो गया है। अब हम बात करते हैं बच्चों की। हम लोग एक तो अगर बुरी चीज़ों से कैसे दूर रखें उनको, क्या ऐसी कोई चीज़ है जो वालदैन मुसलसल कंट्रोल रख सकें, ऐसे सॉफ्टवेयर्स हैं या नहीं है? और अब जब मिसाल के तौर पर ये सारी चीज़ें हो गई हैं, अब तो इंटरनेट हर घर में आ गया है, सब साथ में कैसे एक तरफ अपना जहन बनाएं ताकि ये मसला हल हो सके?
हाँ जी, एक तो इसमें चीज़ें जैसे आपने खुद इशारा किया कि इसके लिए सॉफ्टवेयर आते हैं, पेरेंटल कंट्रोल के सॉफ्टवेयर आते हैं, अगर आप वो इंस्टॉल कर लें उसमें कुछ साइट्स आप बता दें कि जी ये इस तरह की साइट्स पे आपको नहीं जाना, उसमें आप नाम डाल देते हैं तो उनको ऑटोमेटिकली ब्लॉक कर देता है। देखिए इसमें प्रॉब्लम असल में ये है कि इंटरनेट की जो पॉलिसी है वो हमारे जो इस्लामी ममालिक हैं वहाँ से गवर्न नहीं होती, उसकी हदूद क्योंकि हमारे ममालिक के अंदर नहीं है, वो हमसे बाहर है हमारे दस्तरस से, तो अब हम उसको इस तरह रोक भी नहीं सकते। एक अच्छा काम जो PTA जो इदारा है पाकिस्तान का, जो टेलीकॉम का इदारा है जो इस सारे मामले को देखता है इंटरनेट और टेलीकॉम के, उन्होंने कुछ अरसे पहले से ये एक स्टेप लिया। उन्होंने क्या किया कि इन्होंने इस तरह की सारी जो वेबसाइट्स हैं जिस पे गैर अखलाकी किस्म का जो मटेरियल होता है उनको उन्होंने ब्लॉक कर दिए बहुत बड़े नंबर्स के अंदर। तो इस तरह के इकदाम कर रही हैं हुकूमतें, लेकिन बात सारी हुई कि उनके हाथ में नहीं है। जिस तरह अभी आपने देखा पिछले दिनों YouTube के ऊपर एक तनाज़ा बना, एक वो जो एक मूवी रिलीज़ हुई जिसमें आहनत की गई सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की, उसके बाद फिर बहुत अरसे तक पाकिस्तान के अंदर बैन लगा रहा उस वेबसाइट पे YouTube के ऊपर, पिछले दिनों में वायरल वो फाल हो गई है। तो वही बात है कि उसकी जो पॉलिसी है उस वेबसाइट की जो भी है वो हमारे कंट्रोल में नहीं है। हम ज़्यादा से ज़्यादा यही कर सकते हैं कि उसको ब्लॉक कर दें। उसके लिए बच्चों के हवाले से हम ये कह सकते हैं कि उसके लिए जो पेरेंटल कंट्रोल जो सॉफ्टवेयर आते हैं हम उसको इंस्टॉल करें, उससे इस्तफादा करें।
अच्छा, हम अभी भी यही होता है कि जब TV घर में ऑन होता है तो सब बैठ के देखते हैं, हमें इत्मीनान भी होता है भाई, या ऐसे नामुनासिब चीज़ें खुद ही अब जो वालिद बैठे हुए हैं या वालदा बैठी हैं वो तब्दील कर देंगे। इंटरनेट क्यों ऐसी चीज़ बन नहीं पा रहा है कि सब साथ में बैठ के उसको इस्तेमाल करें?
असल में देखें उसका जो कॉन्सेप्ट है वो यही है ज़ाहिरन कि एक प्राइवेसी दी हुई है उन्होंने हर एक को, हर एक का एक पर्सनल अकाउंट है, ठीक है, मेरा एक अकाउंट है, आपका एक अलहदा अकाउंट है, अगर हम बिलफर्ज एक घर में रह रहे हैं भाई हैं हम, तो मैं अपने अकाउंट से लॉगिन होऊंगा, मेरे अपने दोस्त हैं, तो एक बिल्कुल आपको एक मिजाजी एक अलग दुनिया दी हुई है कि आपकी अलहदा दुनिया ये है, आपकी अलहदा दुनिया ये है, ठीक, आप वहाँ चाहें तो आपस में भी मुलाकात कर सकते हैं लेकिन बहरहाल एक अलहदा दुनिया है, तो वो बनाया इस तरह गया है। और बरक्स इसकी एक चीज़ मज़े की ये है कि यही चीज़ जो ज़ाहिरन आपको इंडिविजुअल एक स्पेस दी गई है, एक आर्टिफिशियल स्पेस एक दी गई है आपको, जिसको उसके बावजूद यानी ज़ाहिरन आपको एक स्पेस दी है और हो क्या रहा है पीछे कि उसके थ्रू स्पाइंग हो रही है, एज अ स्पाइंग टूल यूज़ होता है वो। बल्कि पिछले दिनों जैसे WikiLeaks की बात भी हुई कि उन्होंने कुछ डॉक्यूमेंट्स लीक किए और वो स्नोडन साहब जो हैं वो वहाँ से फिर फरार हो गए अमेरिका से और वो सारा जो माजरा हुआ
जी,
तो उसके बाद खुद अमेरिका के अंदर बहुत गम गुस्सा था इसके ऊपर कि हमें हमारे जो हैं वो राइट्स को सेल्फ किया जा रहा है और हमारी प्राइवेसी को इन्वेट किया जा रहा है। तो वो बनावा ज़ाहिरन इस तरह बनावा है कि हर एक की एक अलहदा स्पेस है लेकिन असलन इस तरह मामला नहीं है।
बहुत बहुत शुक्रिया यूसुफ भाई, बहुत बहुत शुक्रिया। चलते हैं खुर्रम के पास।
जी बिल्कुल, चलते हैं हम लोग इस्लामाबाद स्टूडियो की तरफ। और एक सवाल ज़हीर हुसैन साहब आपसे पूछना चाहूँगा कि कहा जाता है कि मेरे बच्चे समझदार हैं और हमने जो है उनको समझा दिया है कि वो गलत वेबसाइट्स की तरफ ना जाएं, इंटरनेट का गलत इस्तेमाल ना करें, इंटरनेट का इस्तेमाल सिर्फ अपने कामों के लिए अपनी पढ़ाई के लिए करें, क्या ये समझा देना आपके ख्याल में काफ़ी है?
कुछ हद तक काफ़ी भी है लेकिन ये है कि आप बच्चों पे आप जो ब्लाइंड फेथ नहीं कर सकते, मुकम्मल यकीन जो है, क्योंकि बच्चे बच्चे होते हैं, वो किसी भी तरफ जो है ना वो डिट्रैक हो सकते हैं, तो इसी वजह से उनको आपने चेक एंड बैलेंस रखना है और उसको वॉच करना है कि मेरा बच्चा क्या कर रहा है, किसके साथ मिल रहा है और कौन सी उसकी एक्टिविटीज़ है। कुछ टाइम फादर करेगा, कुछ टाइम मदर या ब्रदर्स जो भी हो फैमिली में, सब उसको वॉच करें, तब जाके वो एक जो है ना मुकम्मल मुआशरे का फर्क बनेगा।
जी बहुत शुक्रिया, गुफ्तगू हम जारी रखेंगे आपके साथ। नाज़रीन, आप लोग प्रोग्राम सुबह ज़िंदगी मुलाज़ा फरमा रहे हैं, यहाँ पर हम छोटा सा एक वक्फा लेना है मुख्तसर सा और उसमें जो है हम तेहरान की सैर करेंगे और उसके बाद प्रोग्राम को आगे चलाएंगे, हमारे साथ रहिए। नाज़रीन, आप लोग मुलाज़ा फरमा रहे हैं प्रोग्राम सुबह ज़िंदगी और हम लोग चलेंगे हसन की तरफ ताकि हसन गुफ्तगू को आगे बढ़ा सकें। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम, ज़्यादा वक्त हम लोगों के पास है नहीं, तो हम चाह रहे हैं कि बहरहाल इंटरनेट के अपने मुस्बत असरात भी रहे हैं। अभी मिसाल के तौर पर सहाफ़त के आलम में हमारे साथी हैं, वहाँ पर हमारे दोस्त हैं ज़हीर हुसैन साहब, सहाफ़ी हैं, تو انٹرنیٹ کا اس سلسلے میں بہت اہم کردار رہا ہے. اور کیا کیا چیزیں رہی ہیں؟
دیکھیں, ایک تو خود آپ نے جو جس چیز کی طرف نشاندہی کی, صحافت. اس سے انٹرنیٹ سے پہلے تک جو ہے وہ جس کو آپ مین اسٹریم میڈیا کہتے ہیں, اس میں آلٹرنیٹ میڈیا کی کوئی جگہ نہیں تھی. ہمیں وہی کچھ سننا پڑتا تھا جو بڑے بڑے آپ کے چینلز دنیا کے دکھا رہے تھے.
جی,
جھوٹ ہو سچ ہو, جو بھی ان کی پوائنٹ آف ویو ہوتا تھا ہمیں وہی دیکھنا پڑتا تھا. انٹرنیٹ کے آنے سے ایک اچھا کام یہ ہوا کہ بہت سارے ایسے چینلز کو رسائی مل گئی, بہت سارے ایسے گروپس کو رسائی مل گئی کہ جو آپ کو دوسرے رخ دکھانا چاہتے ہیں تصویر کا. تو ایک یہ بہت اچھا اس کا ایک مثبت کردار ہے. دوسرا, پھر اگر ہم دیکھیں اسی چیز کو آگے لے کے چلیں, ہم پوری ابھی جو عرب اسپرنگ جو اٹھی ہے, جس کو ہم نے دیکھا کہ ایک انقلابی پوری لہر چلی عرب دنیا کے اندر, جی ہاں, اسلامی بیداری کی, مصر سے کے اندر جو پوری جو یہ اسپرنگ چلی ہے, پوری لہر جو چلی ہے, اس کو کہتے ہیں کہ یہ چلی ہی سوشل میڈیا کے تھرو ہے. تو یہ اس کا ایک ظاہر ہے بہت مثبت ایک کردار ہے. بلکہ پھر بہت ساری جگہوں پہ ہم دیکھتے ہیں کہ اس کو بین کیا گیا اسی لیے کہ کہیں اس کے جو ہیں افیکٹس ان کے اوپر نہ پڑیں, ان ڈکٹیٹرس کے اوپر نہ پڑیں, تو انہوں نے اس کو بین کرایا. اور ہم دیکھتے ہیں اس طرح بحرین کے اندر بہت سارے بلاگرز جو ہیں, جو بلاگز وغیرہ لکھتے تھے, ان کی فعالیت اتنی زیادہ ہے کہ ان کو یعنی زندانوں میں ڈال دیے گئے, جیلوں میں ڈال دیے گئے, حتیٰ کہ تا حیات ان کو قیدیں دے دی گئی ہیں صرف اس لیے کہ وہ بلاگنگ کرتے ہیں. تو اس چیز کی اتنی زیادہ فعالیت ہے.
بہت بہت شکریہ. وقت ہم لوگوں کے پاس ختم ہو گیا ہے, چلتے ہیں خرم کے پاس تاکہ وہ بھی میرے خیال میں بس
جی بالکل ایک مختصر سوال جو ہے ذریعہ حسین صاحب سے میں پوچھوں گا, اور وہ یہی ہے کہ ہم لوگ جو ہے میں نے جیسے کہ پہلے بھی پوچھا آپ سے کہ بچوں کو کیسے یہ جو جیسے سافٹ ویئرز لگا دیے جاتے ہیں کمپیوٹر پہ تاکہ بچے جو ہے ایک خاص ویب سائٹس کو دیکھ سکیں اور دوسری ویب سائٹس کو نہ دیکھ سکیں, آپ کے خیال میں یہ رستہ صحیح ہے اور اس سے ہمیں جو ہے نتیجہ ملے گا یا نہیں؟
اس سے ہمیں نتیجہ ملے گا, کیونکہ یہ چھوٹے شہروں میں جو اربن ایریاز میں ہیں وہاں پہ تو یہ سافٹ ویئر وغیرہ مل جاتے ہیں, لیکن چھوٹے شہروں میں وہ نہیں ملتے. یہاں وہ سی ڈی جو ہے کاپی سے کاپی ہوتا ہے, اس میں ایرر ہوتا ہے, وہ کام نہیں کرتے.
صحیح,
اکثر یہ ہوتا ہے. اور دوسری بات یہ ہے کہ بچوں پہ یہ اگر سامنے کوئی کمپیوٹر پڑا ہو جہاں پہ عام درخت ہو یا ایک اس کو فرد دیکھ رہا ہو, اور لمیٹڈ ٹائم کے لیے بچوں کو دیا جائے, بھائی آپ کو ایک گھنٹہ ہے, اسی سے
صحیح.
زیادہ آپ نہیں کر سکتے.
بالکل,
کیونکہ آپ کے اسٹڈی کا اور اس کا پورا ٹائم ٹیبل کے ہو پورا, اور اس کے ٹائم مطابق اس کو دیا جائے.
صحیح, ظہیر حسین صاحب بہت شکریہ ادا کرتا ہوں آپ کا, اسلام آباد اسٹوڈیو سے آپ نے ہمیں جوائن کیا, اور یوسف رضوی صاحب کا بھی بہت شکریہ ادا کرتا ہوں آپ کی اسٹوڈیو میں تشریف لائے. اور
کل کے موضوع کے بارے میں ہم بتانا چاہ رہے ہیں, بہت ہی دلچسپ موضوع ہے خرم.
بالکل,
اور وہ ہے ہم لوگ کمپیوٹر گیمز کے حوالے سے انشاءاللہ بات کریں گے.
بالکل ہاں, کمپیوٹر گیمز جو ہیں وہ زبردست چیز کا جو اہم رول ہے.
یہ میں ابھی پڑھ رہا تھا کہ جو اصلی اس کے مقصد ہے کن لوگوں تک پہنچانا ہے, ان کی عمر 18 سال سے 40 سال تک کی ہے.
ٹھیک ہے,
یعنی 30 سے 40 سال والے بھی بہت بڑی تعداد میں کمپیوٹر گیمز کھیل رہے ہیں, اور حتیٰ ان کے لیے اب بنائے جا رہے ہیں خصوصی طور پر کمپیوٹر گیمز. تو کیسے کیا کردار ہونا چاہیے, کیا نہیں ہونا چاہیے, ان گیمز کا کیسے کھیلنا چاہیے, کن لوگوں کو کھیلنا چاہیے, اس کے حوالے سے انشاءاللہ ہم لوگ کل گفتگو.
بالکل, اور اسی سلسلے میں حسن ہم نے جو ہے ڈاکٹر مظلومی کو اسٹوڈیو میں دعوت دی ہے کہ کل وہ آ کے اسی موضوع پر گفتگو کر سکیں, اور انشاءاللہ جو ہے وہ گفتگو بھی آپ کو پسند آئے گی اور آپ لوگوں کے لیے مفید ثابت ہوگی. تو کل کا پروگرام ہمارا دیکھنا مت بھولیے گا. میں اپنے دونوں مہمانوں سے بہت شکریہ ادا کرتا ہوں. مجھے بتایا جا رہا ہے کہ میں جو ہے آپ کی طرف آؤں, اور جی
اچھا نہیں بس آخر میں, کیونکہ زیادہ ہم لوگوں کے پاس ٹائم ہے نہیں, تو ہم بس یہی ہم بتانا چاہ رہے ہیں کہ ہم لوگ کا موضوع بھی ہفتے کا چل رہا ہے, ایڈورٹائزمنٹ اور انٹرنیٹ, معاف کیجیے تو آج کا موضوع تھا یعنی ایڈورٹائزمنٹ اور انٹرنیٹ کے بارے میں ہم لوگوں نے آپ کو بتایا. انٹرنیٹ کا زمانہ, یعنی بہت ساری چیزیں ایسی ہوتی ہیں جو ہم لوگوں کو ضرورت بھی ہوتی ہیں انٹرنیٹ کے ذریعے ہم لوگ حاصل کرتے ہیں, بعض چیزوں کی ہم لوگ کو ضرورت نہیں ہوتی اور حاصل نہیں کر پاتے, یعنی آپ نہیں جانا چاہیے, یوں میں آپ کو بتاؤں. تو اس کے حوالے سے ہم لوگ اگلے 2 دن بھی بات کرتے رہیں گے. اگلے پروگرام تک کے لیے ہم تینوں کو اجازت دیجیے, اور ہمارے مہمان جو اسلام آباد اسٹوڈیو میں, خدا حافظ.